उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँ सँगै देशभरिका विभिन्न एफएम रेडियो स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा गएको हप्तादेखि हामीले जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्रा सुनिरहेका छौं। उत्तम शान्ति पुरस्कार तथा मदन पुरस्कार लगायतका प्रतिष्ठित पुरस्कारहरू पाएको यो पुस्तकले पहिलो पटक 2064 सालमा प्रकाशित भएको हो। 5 वर्षभित्रमा अन्तर्मनको यात्राको 8 संस्करणहरू बजारमा आइसकेका छन्। गएको श्रृंखलामा हामीले लेखकले अन्तर्मनको यात्राबारे आफूलाई किन सोच आयो भन्ने बारे बताउनुभयो। अब अगाडि के होला त? जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्राको दोस्रो श्रृंखला अब सुनौ अच्युत घिमिरेको आवाजमा।
अनि किशुनजीले भने, मातृका बाबु प्रधानमन्त्री भएपछि हामीले तपाईँको पिताजीलाई जलेश्वर अपिलको न्यायाधीश बनाइदियौँ। त्यसबेला नेपालभरि 8 मात्र अपिल अड्डा थिए, तीमध्ये जलेश्वर एक थियो। 2008 सालमा हामीहरू बाबाको जागिरमा जलेश्वरतिर लाग्यौँ। म 5 वर्ष पुगेको थिइनँ, डोकोमा बोकिएको थिएँ। बाबाको 8 वर्षीय जागिरमा हामीहरू उहाँको जागिरमा जलेश्वर, सल्यान र नेपालगञ्ज पनि बस्यौँ। मेरो र दिदी बहिनी र भाइको प्रारम्भिक शिक्षा त्यहाँका स्कुलहरूमा भयो। जलेश्वर स्कुलमा थालेको मेरो पढाइ बाबाका सरुवाहरू सँगसँगै सरुवा भएर सल्यान र नेपालगञ्जका स्कुलहरूमा पनि पुग्यो। बाबाको जागिर सकिएपछि काठमाडौँको पद्मोदयबाट एसएलसी पास गरेपछि स्कुलले शिक्षा टुङ्गियो। जलेश्वरमा मैले साइकल भन्ने अद्भुत कुरा देखेँ। आफै ठडिन नसक्ने, मान्छेले नडोराइकन नचढिकन हिँड्न पनि नसक्ने, तर मान्छे बोकिसकेपछि बेपत्ता कुद्ने, क्या गजब! कस्ता राम्रा चमचम चम्किने पाङ्रा, कस्तो गजबको घन्टी, टिन टिन टिन, टिङ्लिङ टिङ्लिङ। एकजना मात्रै चढ्ने, दुईजना पनि चढ्नुहुने, तीनजना पनि चढ्नुहुने, फनक्क घुम्ने, सवारले राम्रै ढल्काए पनि नलड्ने नलडाउने। त्यसअघि मैले मान्छे बोक्नेमा घोडा मात्र देखेको थिएँ। साइकलले घोडाले जस्तो लात्ती पनि नहान्ने, अरू कुनै बदमासी पनि नगर्ने, तर चलाउन खेलाउन जानेन भने चोटपटक पनि लाग्ने। घोडाले सवार चिन्छ भन्थे, साइकलले त सवार पनि नचिन्ने। जसले सक्यो त्यसले चढ्यो। त्यो अद्भुत यन्त्र चलाउने चौचौले मलाई हैरान पार्यो, तर ठुलाहरूले भनिदिए, त सानै छस्, अहिले सक्दैनस्। मलाई कहिले ठुलो हुँ र साइकल चढौँ भन्ने चौचौले धुरुक्कै पार्यो। मैले साना केटाहरूले पनि कैँची लाएर, अर्थात् सिटमा नबसिकन डन्डीमुनिबाट एउटा खुट्टा छिराएर साइकल चलाएको देखेँ। तर फेरि भने, त्यो खतरनाक हुन्छ। तैँले सिटमा बसेर खुट्टाले भुइँ छुन सक्ने भएपछि मात्रै चलाउनु पर्छ, सिक्नुपर्छ। तर म जस्तै बच्चाहरूले भुइँमा खुट्टा नपुगे पनि सिटमा नै बसेर राम्रैसँग साइकल चलाएको देखेँ। मेरो साइकल चलाउने सपना निकै वर्षपछि नेपालगञ्ज नजाउन्जेल पुरा भएन। मैले जलेश्वरमा अरू अनेक अद्भुत चिजहरू पनि देखेँ। रेडियो अर्थात् ट्याउ ट्याउ गर्ने चिटिक्क परेको कन्तुर, क्या गजब, क्या गाना आउँछ! तर बेला बेलामा स्याउ स्याउ घ्यार घ्यार गरेर बोली नबुझिने नारी घडी, भित्ते घडी, घन्टी बज्ने अलार्म घडी, मेन्टोलको हजार लालटिनी जस्तो प्रकाश, गोरुगाडा, कार, जीप, बस, पहिलोपटक मोटर पनि चढेँ, हटिया पिठिया देखेँ, पुरी कचौडी जिलेबी र अरू मिठाईहरू खाएँ, खसी रेटेर मारेको र छाला तरेको देखेँ। त्यसअघि मैले खसी मार हानेको मात्र देखेको थिएँ। बल्छीले माछा मारेको देखेँ, गुलेलीले चरा मारेको देखेँ, फुटबल देखेँ, 1-2 लात हाने, ब्याडमिन्टन देखेँ, खेले के भन्नु, ऱ्याकेट खेलाएँ। यी सबै अद्भुत कुरा थिए। अलि जेठा एक मुसलमान साथी थिए, गुलेली र बल्छी खेल्थे। म टेङ्ग्राले घाइते भएको वा मरिसकेका चरा भए पनि मरिसकेको छैन, दुखदुखी बाँकी छ भनेर मन्त्र पढ्दै हलाल गर्थे। भन्थे, हामी मुसलमानहरू हलाल नगरेको कुनै पनि जनावरको मासु खाँदैनौँ। उनीले माछा हलाल गरेको नदेखेपछि सोधे, किन माछालाई हलाल नगरेको त? उनले माछाको घाँटेका छेउका पालहरू देखाएर भने, माछाले त खुदाले नै हलाल गरेर पठाइदिएको हुन्छ, हामीले गर्नै पर्दैन। त्यस्तो जाति खुदाले अरू जनावरलाई चाहिँ किन हलाल नगरी पठाएका होलान् भन्ने मैले त्यस बेला त बुझ्न सकिनँ सकिनँ, अहिलेसम्म पनि बुझ्न सकेको छैन। मेरो जीवनको सबभन्दा ठुलो दुविधा त्यही हो। नौटङ्की भन्ने कुरा अर्को चमत्कार थियो। राजा भर्थरी, सत्य हरिश्चन्द्र, रामलीला, हनुमान, लैला मजनू जस्ता जोकरहरू, कस्ता नाच गाना, नौटंकी रहस्य मैले त्यो बेला त बुझ्ने बुझेको थिइनँ, अहिले पनि बुझ्न सकेको छैन। जगतमा जे भइरहेको छ त्यो सबै नौटंकी नै हो। जसलाई दैवको लीला भनिन्छ त्यो पनि दैव निर्मित, दैव निर्देशित नौटंकी हो। शेक्सपियरले जगत नौटंकी हो त्यसै भनेको होइन, जगत मात्रै होइन सम्पूर्ण ब्रह्माण्ड नै नौटंकी हो। त्यहाँ नाचगान गर्ने रण्डी हुन्छन् भन्ने सुने, रण्डी भनेको देह व्यापार गर्ने नारी हो भन्ने पनि सुने। त्यो खराब कुरा हो जुन खराब नर र नारीले मात्रै गर्छन् भन्ने पनि सुने। अनि सुने नौटंकीमा खेल्नेहरू साँच्चैका पति पत्नी पनि हुन्छन् रे, तर त्यस बेला त्यो नौटंकीमा खेल्नेहरूको दाम्पत्य, त्यो खराब व्यापार, त्यो रण्डी भनेको के हो कस्तो हो पनि केही पनि बुझिन, अझै बुझेको छैन यस जगतमा कुन नर वा नारी, रण्डा वा रण्डी हो र कुन होइन भन्ने। सर्कस झन् ठूलो चमत्कार थियो, तैपनि जलेश्वरका यी कुनै पनि अद्भुत कुराहरूले साइकलको अद्भुततालाई जितेनन्। तेल र इन्जिनको भरमा त आकाशमा हवाईजहाज नै उड्छन् भन्ने पनि सुनिसकेकाले मलाई ती यन्त्रहरू बिना इन्जिन बिना तेल कुद्ने तर आफै छडिन नसक्ने साइकल जस्तो चमत्कारी लागेनन्। मेरो जलेश्वरको उपलब्धि भन्नु नै साइकल देख्नु, छुनु र बेला मौकामा डबल लोडमा चढ्न पाउनुभयो। जलेश्वरपछि सल्यान गयौँ। भारतमा लामो रेलयात्रापछि दाङबाट हात्ती घोडा र खटौली चढ्दै सल्यान पुग्यौँ। मेरो सल्यानको उपलब्धि बन्दुक साधना थियो। सल्यानमा मभन्दा जेठा दुई मित्र थिए। पहिला प्रख्यात लाटो कामीका छोरा देवबहादुर विश्वकर्मा। देवबहादुरलाई म मेरो आग्नेयास्त्र गुरुका रूपमा बराबर सम्झन्छु र आदर गर्छु। दोस्रा मरिचमान सिंह, जो पछि प्रधानमन्त्री भए, उनीसँग भोज भत्तेरहरूमा कहिलेकाहीँ भेट हुन्छ मेरो। सल्यानका सुरुकै दिनमा यर्गन मेरो हातमा पर्यो। त्यसले मेरा दौतरीहरूलाई मात्रै होइन ठुलालाई पनि आकर्षित गर्थ्यो। पाँच पैसाको बाजी थापेर आठ दस गज परबाट यर्गनले पाँच पैसे ढ्याकमा तारो आन्थे। छिट्टै लगभग चोटै नबिराउने भए। हरेक दिन स्कुलबाट फर्केपछि केही छर्रा र यर्गन बोकेर पाखातिर जान्थे। धेरै जसो तारै हान्ने अभ्यास गर्थे। एक दिन मैले मेरो लक्ष्य भेदन साधनाको जाँच गर्ने सुरु गरेँ। मेरो पहिलो शिकार गौँथली भयो। घरमा गौँथली बसे लक्षण हुन्छ, पवित्र चरो हो, मार्नु हुँदैन भन्छन्। त्यसरी गुलेली खेल्नेहरू पनि गौँथलीलाई भगेरालाई जस्तो हान्दैनन्, मार्दैनन्। छाती फर्काएर सुकेको आँगामा बसेको एउटा नबिच्केको गौँथलीलाई लुकेर नजिकै गएर ताकेर हाने। यर्गनमा एउटा मात्र सानो गोली वा छर्रा हुन्छ। गौँथलीको छातीमा ताकेर लिभ्री ताने, ताकेकै ठाउँमा लाग्यो। गौँथली उड्न खोजेर भुइँमा भ्यात्ता पछारियो। उसले छाती टेकेको थियो, पखेटा फिजिएका थिए। तारो लाउन सफल भएकाले म खुसी भएँ। नजिकै गएँ, उसले उड्ने प्रयत्न गर्न सकेन। शरीरको अनुपातमा ठुल्ठुला बाटुला र रसिला आँखाले उसले मलाई हेऱ्यो। मैले उससँग आँखा जुदाउन सकिनँ, मेरो आँखा निहुरियो। त्यस प्रथम हत्याले मेरो शिर निहुरियो। मैले त्यो मेरो पहिलो शिकारलाई छुन सकिनँ। डर लाग्यो, मेरो मुटु जोडसँग ढुकढुक गर्न लाग्यो। अत्तालिएँ, मलाई दिशा पिसाब लाग्यो। के गरौँ जस्तो भयो। घरतिर लागेँ। मैले गौँथली मारेको कसैलाई भनिनँ, फेरि कहिले गौँथली मारिनँ। तर सल्यानमा अनगिन्ती फिस्टा भगेरा र काग मारेँ। ती मेरा तारो मात्र थिए, निरुद्देश्य शिकार थिएन। सल्यानका पछिल्ला वर्षहरूमा देवबहादुरले मलाई भरुवा बन्दुक भर्न र हान्न सिकाए। भरुवा बन्दुकका बारुद, केप, छुसी र नालका मसिना कुराहरूबारे बताए। बन्दुकको कुन्दा कसरी खिपेर कुम र छातीको जोर्नीको मासुमा अड्याउनुपर्छ भनेर सिकाए। त्यो तालिम आग्नेयास्त्रमा एसएलसी सरह थियो। भरुवा बन्दुक चलाउन सिपालु भएपछि उनले मलाई घरबाट बाह्रबोर र टोटा ल्याउनु भने र त्यसमा पारङ्गत बनाए। यसरी मलाई उनले बन्दुक विद्यामा बाह्रबोरको स्नातक सरह गराइदिए। बाबाले बन्दुक खेलाएको, शिकार खेलेको मैले कहिले देखिनँ, सुनिनँ। तर उहाँले किन तीन नाल बाह्रबोर र दुई नाल यर्गन जोड्नुभयो त्यसको औचित्य देखिनँ। सम्भवतः सात सालको क्रान्तिमा बन्दुकको भूमिका देखेर उहाँ प्रभावित हुनुभएको थियो। त्यसबेला मेरो हातमा हार्बिन परेको भए म सङ्गीत सिक्थेँ होला। पछि मलाई शिकार खेल्न मन लागेन, बन्दुक चलाउन छोडेँ। छोराछोरीले जति रहर गरे पनि अरू सबै खेलौना किनिदिएँ। खेलौना बन्दुक कहिले किनिनँ। त्यो मैले सानोमा गरेको प्राणी हत्याको सानै भए पनि प्रायश्चित थियो। सल्यान बजारको पुछारमा बाँधी टोल थियो। हिउँदमा नेपालगञ्ज र लखनऊतिर जान्थे अरे। बर्खामा सल्यान आउँथे। पर्वहरूमा हाकिम र गण्यमान्यका घरमा गएर बदिनीहरू नाचगान गर्थे। वादीहरू हार्बिन तबला बजाउँथे। मैले सल्यानमा बदिनीहरू देह व्यापार गर्छन् भन्ने सुने। एक शनिबार बाबाका सहायक न्यायाधीश खैराबाङ देवीको दर्शन गर्न जाने भएछन्। हाम्रो घोडा माग्न आएका सिपाहीबाट थाहा पाएँ। खैराबाङ देवी स्थान एक दुई घन्टा लाग्ने पल्लो डाँडाको टाकुरामा पर्थ्यो। म पनि जान्छु भनेर कल गरेँ। मेरो बालहटले जित्यो। मेरो लागि पनि एउटा घोडा तयार पारियो। खैराबाङ पुगेर देवीको दर्शन बलि र खानपिनपछि मैले कारिन्दा र सहायकहरूको खासखुसबाट के बुझेँ भने हालै सरुवा भएर सपत्नी सल्यान आएका ती अद्वैंसी न्यायाधीश सौन्दर्यको लागि प्रख्यात खैराबाङकी नवयौवना बदिनी देवीको सर्वाङ्ग दर्शन गर्न पो आएका रहेछन्। अबोला देवी त न्यू मात्र रहेछन्, उनले वाचाल देवीको दर्शनमा दिनको लामो भाग बिताए। त्यसबेला उनका सहायकहरूले मलाई चराको शिकार खेल्ने बन्दोबस्त गरिदिए। मलाई केटाकेटी भनेर केही पनि थाहा पाएन भनी ठाने। सल्यान मेरो अति प्रिय ठाउँ हो। मैले पछि पटक पटक सल्यान पुग्न चाहेँ तर सकिनँ। पछिल्ला वर्षहरूमा सबै तारतम्य मिलेको थियो तर जनयुद्धको भुमरी छिचोल्दै हिँड्नुपर्ने हुँदा त्यो धोको पुगेन। त्यसको क्षतिपूर्तिका रूपमा धेरै पटक सपनामा सल्यान पुगेको छु। बिरामी परेर अस्पताल बस्दा पनि पुगेँ। सल्यान छोडेको 30 वर्षपछि प्रधानमन्त्री भएको बेला मरिचमानसँग मेरो भेट जोड्यो। प्रकाशबहादुर सिंह गृहमन्त्री थिए, उनी लाजिमपाटमा बस्ने हाम्रा मित्र गुनिकाजीका छिमेकी थिए। एक दिन अचानक पुलिसले गुनिकाजीलाई समातेर हनुमान ढोकामा थुन्यो। कारण बताएन, माथिको अर्डर मात्र भन्यो। कति भन्छुन गर्दा पनि छोडेन। सोधेँ के अपराध हो, पुलिसका वरिष्ठहरूले भने माथिको अर्डर, अनि भने माथिबाट नभनी कुनै पनि कत्रै रकमको जवानीमा पनि छोड्न मिल्दैन। अनि मेरा जनकपुरकालदेखिका मित्र पूर्णबहादुर वैद्यले त्यसबेलाका सांसद शरद सिंह भण्डारीलाई समस्या बताए। शरदले मलाई सोधे, प्रधानमन्त्रीसँग तपाईँको चिन्जान छ? केटाकेटीमा चिनेको हो, खै अहिले चिन्छन् कि चिन्दैनन् भन्न सक्दिनँ, मैले उत्तर दिएँ। प्रधानमन्त्रीसँग समय नलिइकनै वैद्य र मलाई लिएर शरद राति 10 बजे प्रधानमन्त्री निवास पुगे। उनले अति जरुरी कामले दुईजना साथी लिएर भेट्न आएको भने भित्र बैठकमा पुगेर मैले आफ्नो नाम लिनासाथ मरिचमानले चिनेर सोधे, उही सल्यानको हाम्रो जगदीश होइन? हो, मैले भने। उनको पहिलो प्रश्न थियो, बन्दुक छन् कि छैनन्, अचल शिकार खेल्छौ कि खेल्दैनौ? भने छन्, तर पहिले जस्तो शिकार खेल्दिनँ। हाम्रा सल्यानका प्रसङ्गहरू नयाँ भए। पानीको हाहाकार भएको सल्यानमा हामी हरेक शनिबार घट्टे खोला गएर भए पनि साप्ताहिक स्नान चाहिँ बिराउँदैनथ्यौँ। मरिचमान हाम्रा स्वाभाविक टोली नेता थिए। उनी हामीभन्दा केही वर्ष जेठा र मास्लो क्लासमा पढ्ने भएकाले हामी सबैका दाई थिए। त्यति लामो समयपछिको त्यस भेटमा उनले उही बाल्यकालको हार्दिकताका साथ कुरा गरे। उनले तुरन्तै फोनबाट गुनिकाजीबारे कुरा बुझे र तुरन्त छोड्नु भन्ने आदेश दिए। गुनिकाजी तत्कालै बिना जमानी छुटे। पछि कारण बुझियो, गुनिकाजी र गृहमन्त्रीको घर जाने साझा बाटो थियो। गृहमन्त्रीलाई भेट्न आउने मान्छेहरू गुनिकाजीको मोटर छिर्न नसक्ने गरेर तेर्स्याएर गाडी पार गर्दा रहेछन्। गुनिकाजीले त्यसरी गाडी पार गरेर उनको बाटो नछेकिदिन गृहमन्त्रीको पालेलाई अनुरोध गर्नेछन्। त्यस्तो जघन्य अपराध गरे बापत गृहमन्त्रीले गुनिकाजीलाई थुनेका रहेछन्। एक वर्ष छुट्टीमा बनारस यात्रा जुर्यो। बाटामा गुलरियामा नेपाली काङ्ग्रेसका नेता सुरेश राज शर्माको घरमा बसे। उनीहरू मन्थलीबाट त्यहाँ बसाइ सरेका थिए। 2015 सालको चुनाव आउँदै थियो। उनले मलाई काङ्ग्रेसको सिद्धान्त पढाए। केही पनि बुझिनँ तर काङ्ग्रेस पाएँ। अनि त्यहाँ एक महिना जति बसुन्जेल दिनदिनभरि काङ्ग्रेस पार्टीको सदस्यता रसिद काट्न लगाए। मैले 100 रसिदहरू बनाएँ। त्यस अर्थमा मैले पनि त्यही बेला 11-12 वर्षको उमेरदेखि नै काङ्ग्रेसको सक्रिय कार्यकर्ता भएको दावी गरे हुने हो। बनारसमा विद्यार्थी दाजुहरूसँग केही महिना बसेँ। त्यो अर्को संसार थियो। गङ्गा नदीको अकल्पनीय विस्तार त्यस्तै थियो। राजघाटको पुल, बनारसका गल्लीहरू, बनारस हिन्दू विश्वविद्यालयको भव्यता, रिक्साको सवारी, ठूला नाउहरू र झन् ठूला बजारहरूमा गङ्गाको सफर, रिक्सालाई छोला छोला जस्तै गरी कुद्ने विशाल बसहरू, मान्छेको घुइँचो, मिठाई पसलहरू। पहिलोपटक सिनेमा हेरेँ। सिनेमामा बन्दुक ताक्यो, मैलाई ताके जस्तो लाग्यो। मैलाई गोली लाग्छ कि भनेर यताउता ढल्केर छल्न खोजेँ। साथीले थाहा पाए काँथर भन्ला भन्ने डर थियो। यत्रा मान्छेमा कसो मैला लाग्ला त भनेर चित्त बुझाएँ। सिनेमामा बन्दुक चल्यो तर हेर्ने मध्ये कसैलाई लागेको जस्तो लागेन। सोचेँ नक्कली बन्दुक रहेछ। सूर्यविक्रम गेवालीलाई मैले पहिलोपटक त्यही बेला देखेँ, भेटेँ। उनका छोराहरू मदन र मोहन मेरा साथी थिए। पछि लक्कीदेवी सुन्दासले लेखेको गेवालीजीको संस्मरण परे, जसको सार यस्तो छ। गेवालीजी दार्जिलिङमा प्रधानाध्यापक हुँदा स्कुलको पुस्तकालयका लागि त्यहाँको प्रख्यात पसलमा गएर भारू 6,000 रुपियाँका पुस्तकहरू छानेछन्। पसलेले ती पुस्तकहरू भोलिपल्ट पुर्याइदिने टुङ्गो गरेछ। साँझमा त्यो पसले गेवालीजीलाई पार्कर कलम उपहार दिन उनको घर पुगेछ। गेवालीजीले त्यसको सातो त लिए, भोलिपल्टै पुस्तकहरूको दिइसकेको अर्डर पनि रद्द गरिदिए। पछि एकाडेमीमा हुँदा गेवालीजीको एउटा गोजीमा सधैँ राजीनामा पत्र पनि हुन्थ्यो अरे। उनले त्यो त्यसबेलाका हाकिमको वा अरू कसैको अवान्छनीय दबाव आयो भने त्यसको प्रतिकारमा दिनको लागि तयारी पारेका हुन्थे अरे। मदन र मोहन भन्थे, मान्छे गेवालीजीलाई घमण्डी भन्थे। उनी घमण्डीसँग घमण्डी र नम्रसँग नम्र थिए। उनी स्वाभिमानी थिए। मेरो कलिलो र अति जिज्ञासु मन र आँखाका लागि यात्राका नित्य नौला साधनहरूले पुर्याएको ती नित्य नौला ठाउँहरू, नित्य नौला वातावरणहरू, नित्य नौला मान्छे र साथी सङ्गातीहरू अति मूल्यवान प्राप्ति हुन्। यिनले मेरो कलिलो उमेरमा अनेकन चिन्तन सामग्रीका जग हालिदिएका छन्। यी सबैले मेरा नवग्रहको आँखा उगारिदिएका छन्। थाहै नभइकन मेरो जीवनमा फरक पारेका छन्। तर ती कुनै पनि परिवेशमा मेरा जरा सहज आएनन्, पलाउन सलबलाएनन्, बढेनन्, जबसम्म ती पुनः मन्थलीमा नै रोपिएनन्। मन्थली छोडेको खास सम्झना छैन, तर आठ वर्षपछिको पुनरागमन सो रोमाञ्चक थियो। 2017 साल माघमा पद्मोदय स्कुलबाट एसएलसी दिएपछि फागुनमा बाबा आमा बहिनी विजया र भाइ समीरसँग मन्थली जानमा काठमाडौँबाट जनकपुर आए। जनकपुरमा जम्मा 51 किलोमिटर खेवा भएको संसारको सबभन्दा सानो र सुस्त मनस्थितिको रेल थियो, अझै छ। त्यही नै यातायातको एकमात्र र प्रमुख साधन थियो। त्यही चढेर मन्थली जान जनकपुरबाट हिँड्यौँ। आधा दिनमा 22 किलोमिटर पर भुताहा पुगियो। त्यहाँबाट थालेको पदयात्रा एक सातापछि मन्थलीमा टुङ्गियो। ओड्ने ओछ्याउने खाजा, चामल, नुन, भुटुन, लालटिन, मट्टीतेल र सामान्य ओखतीहरू बोक्ने भरियाहरूको लस्कर थियो। एउटा घोडा पनि थियो। बाबा आमा पालै पालो चढ्नुहुन्थ्यो। अरू पहाडी यात्राहरूभन्दा यसमा थप रमाइलो थियो बाबा आमा र भाइ बहिनीहरू सँगसँगै हुनु र गन्तव्य सपनाको मन्थली हुनु। झिसमिसेको थालनी, स्याउले छाप्रा लगायत पाटी पौवा, परिचित र अपरिचितका घर गोठ, टहरामा साँझ नपर्दै बेलैमा बस्नुपर्ने बासहरू, छिनछिनमा बदलिरहने भूमि पहाड, वन वनस्पति, खोला खोल्सा, बादल आकाश लगायत टाढा नजिकको वातावरणका नित्य नौला दृश्यहरू थप रोचक थियो। प्रकृतिका विरुद्ध मान्छेको सङ्घर्ष, मट्याइलो चुरे पहाडका खण्ड खण्डमा खोपेर बनिरहेको आजको बीपी राजमार्गको प्रारम्भिक रेखाङ्कन आज 5 दशकपछिसम्म पनि त्यो बाटो बनिसकेको छैन। यही हो नेपालको प्रगतिको गति। तर हालका दिनहरूमा प्रगतिको त्यो गति पनि छैन, सर्वतोमुखी अधोगति मात्र छ। बाबा आमा र भरियाहरूको कहिले अघि अघि कहिले पछि पछि हिँड्दै बाटै छेउका वनपाखामा भाइ बहिनीसँग लुकामारी खेल्दै त्यो यात्रा टुङ्गियो। त्यस यात्राले मेरो जीवनमा अमिट छाप पारेको छ। यस यात्राको उत्कर्ष थियो बाबाको मुखबाट सिन्धुलीगढीको युद्धमा गोर्खाली फौजले फिरङ्गीलाई हराएको गौरवमय इतिहास कथा सुन्न पाउनु। बाबाले गढी हान्न फिरङ्गी आएको गोरेटो र भागेको भीरपाखाहरू चिनाइदिनु भयो। सिन्धुलीगढीको युद्धस्थल, ढुङ्ग्रे भन्ज्याङ, आडा र पौवागढीका किल्लाहरू र भग्नावशेषहरू टेक्दै र तिनै गोरेटोहरूमा हिँड्दै त्यस लडाईँको कुरा सुन्न पाउनु मेरो सम्झनाको पहिलो रोमाञ्चक सौभाग्य थियो। त्यसपछि अनगिन्ती पटक त्यो बाटो हिँडेको छु। गाडीको उकालो काट्न एक बिहान लाग्यो। यति लामो उकालो पैदल हिँडेको मेरो यो पहिलो अनुभव थियो। सानो छँदा यस्ता यात्रामा ठूला मान्छे चढेको घोडाको काठीमा ठाउँ पाउँथे। अब मेरो त्यो सुविधा पाउने उमेर थिएन। कहिले घोडाको पुच्छरमा, कहिले रिकाबमा झुन्डिएर उकालो काटेँ। त्यसै उकालोमा बाबाले गढी युद्धमा हाम्रो पुर्खाको संलग्नताबारे पनि बताउनु भयो। जति जति नजिक पुगेँ मलाई उति उति मन्थलीको आत्मीयताका तरङ्गहरूको अनुभव हुन थाल्यो। बाबालाई चिन्ने मान्छेहरू बाक्लै भेटिन थाले। सबैले हामी केटाकेटीहरूबारे चाख लिन्थे। बाटो काट्ने मेलोमा बाबाले मन्थली वरिपरिका गाउँठाउँ र मान्छेहरूको इतिहास बताउन थाल्नुभयो। अति रोचक लाग्यो। रजगाउँको चौतारोबाट तामाकोसी र मन्थली उपत्यकाको पहिलो झलकले म रोमाञ्चित भए। मन्थली बिसी पूर्व पश्चिम फैलिएको र उत्तर दक्षिण साँगुरिएको छ। यस उपत्यकाको सबभन्दा प्रमुख पात्र हो एक छेउबाट नागबेली बगेको गाढा हरियो सिरुपाती तामाकोसी। तामाकोसीको सिरानका रोलवालिङ हिमाल चुलीका दृश्यहरू, उपत्यकाको बीचमा पानी कम बगर धेरै बढी भएका दुईटा खहरी खोला, उपत्यकाको बीचमा दुईटा 1000 फिट जति अग्ला डाँडा र तिनका टाकुरामा पातलो बस्ती, वरिपरि अलि अग्ला डाँडाहरू र वन पाखा खोरिया र बस्तीहरू। प्रवासमा हुँदा सुनेको चर्चाले मन्थलीबारे जिज्ञासा बढाएको थियो। फर्केर मन्थली पुगेपछि म एकाएक रमाएँ। मन्थली पुगेको केही दिनमा नै मलाई अनुभव भयो मेरो जरा मन्थलीको आफ्नो माटो पाएर हलहली बढ्न लागेका छन्। किन त्यस्तो लाग्यो भन्न सक्दिनँ। मनका चेतन तुर्य अचेतन तही तह पिच्छे हुने इन्द्रधनुषी संवेदनाको सञ्चार कसैले गर्न सक्दैन। कुनै पनि संवेदना वर्णनातीत हुन्छ। वर्णन गर्दा सौन्दर्य घट्छ, वर्णन गर्दा प्रेमको अवमूल्यन हुन्छ, वर्णन गर्दा सुखको ह्रास हुन्छ। यी अनुभव सुख हुन्, सुख दुःखको अनुभव पनि पुरै बताउन सकिँदैन। रमाइलो र नरमाइलोको अनुभव पनि सबै बताउन सकिँदैन। मनका भित्री पत्रहरूमा अनगिन्ती जलप लागेका हुन्छन्, सुख र दुःखका, प्रेम र पीडाका, रमाइला र नरमाइलाका। तिनलाई पुरै बुझाउन सकिन्न। जुन कृतिहरूले ती जलपहरूको कुशल संयोजन, समायोजन र सम्प्रेषण गर्न सक्छ ती घत लाग्दा हुन्छन्। महाकवि माघ भन्छन्, छिनछिनमा जहाँ नवीनता हुन्छ त्यही रमाइलो हो। छेडे छेडे यन्न बतामु पैति तदेव रूपम रमणीयताया। मन्थलीको प्रत्येक क्षण, प्रत्येक कण, प्रत्येक दृश्य, प्रत्येक कुरा मलाई त्यस्तै छिनछिनमा बदलिने दृश्य जस्तो गतिशील र रमणीय लाग्यो। सबै कुरामा सौन्दर्य हुन्छ, तर सबै आँखाले ती टिप्दैनन्। मेरो मनले मन्थलीको रूखको पाखामा पनि त्यो सौन्दर्य देख्यो। त्यही बेलामा मात्रै देखेन, सधैँ देख्यो। त्यसैले मेरो पढाइ टुटेको बेला र स्कुल कलेज छुट्टी भएको बेलाका हिउँद वा बर्खामा कुनै पनि अवसरका मौका पाउने बित्तिकै मलाई मन्थली पुर्यायो। अन्तत त्यसैको भावभूमिले मलाई मेरा अनेकौं कथाहरू र पहिलो उपन्यास लीलाम लेखाइछाड्यो र मेरो सामुदायिक विकासको कर्मस्थल पनि बनाइछाड्यो। चौतिस वर्ष अघि लेखेको कथामा मन्थली गाउँबाट देखिने तामाको शिर मन्थलीको दृश्यको वर्णन मैले यसरी गरेको रहेछु। खरुकीको पाखा सम्झन्छु, साल र सल्लाह सम्झन्छु, सतीबैर, काफल, ऐँसेलु, आठ, दङ्गेरो, किन्दुक र शिरीषको वन सम्झन्छु, पातले पँधेरा सम्झन्छु, रमिते, लिसन पानी, केौरी पानी, ठूलो पातलेमा गाई चराएको, बन्दुक बोकेर बरालिएको सम्झन्छु। मेरो आँखा अगाडि बढी मुहानको उठेको डाँडो छ, त्यहाँमाथि थानापति महादेवको थान छ। ती महादेव बैरा छन् रे, तिनीसँग कराएर वर माग्नुपर्छ रे, सुने भने मात्र मागेको दिन्छन् रे। कुमारीहरू लाजले केही माग्दैनन्, बच्चा पाउन इच्छुक गृहिणीहरू लाज पचाएर कराई कराई सन्तान माग्छन्। थानपतिले दिएका सन्तान यताहुँदी थुप्रै छन्, हाम्री आमाले सन्तान माग्नु परेन। हामी तेह्र थान फटाफट जन्म्यौं, तीनवटा दाजुहरू हुर्केनन्। 5.5 फुटभन्दा अग्ला, 60 किलोग्रामभन्दा गरौँ हामी चार भाइ जिउँदा छौँ, सग्ला छौँ। आमा भन्नुहुन्थ्यो, सबै भन्थे, यस्ता छोराछोरीकी आमा कस्तो भाग्यमानी। मेरो आँसु थामिएन। त्यो डाँडाको पश्चिमतिर भटौली खोलाको गहिरो र परसम्म लामो खोल्चो देखा पर्छ। झन् पश्चिममा पकरबास डाँडा छ, अनि छ भरे मैले उक्लनुपर्ने सान्यको नाक ठोकिने उकालो, पकरबास माडीका खेतहरू, अनि तामाकोसी, 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 तामाकोसी मेरी प्रथम प्रेमिका हो।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचीटुन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रामेछापको रेडियो तीनलाल, नुवाकोट एफएम, हेटौँडा एफएम, चितवनको रेडियो चितवन र रेडियो अर्पणमा सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, दमौलीको रेडियो भानुभक्त, रुकुमको रेडियो सिस्ने, गुल्मीको रेडियो रेसुङ्गा, पोखराको रेडियो तरंग, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। यसै गरी रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, कपिलवस्तुको रेडियो बुद्ध आवाज, कैलाली टिकापुर र गुल्लरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी, दैलेखको ध्रुव तारा एफएम, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा आज हामी जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्रा सुनिरहेका छौं। अब सुनौ यसैको बाँकी अंश।
तामाकोसीको सतह मन्थलीमा समुद्रभन्दा लगभग 1000 फिट माथि छ। त्योभन्दा 1000 फिट माथि हाम्रो बिसीको घर सानो डाँडाको टाकुरामा थियो। अब छैन, सरकार लाग्यो। गाउँको घर पनि 2 किलोमिटर पर 4000 फिट अग्लो डाँडामा थियो। अब छैन, आगलागीमा परेर खरानी भयो। 2045 सालमा हाम्रो बिसीको घरबारी लगायत मन्थली उपत्यकाको त्यहाँका 96 घर बासिन्दाको 500 रोपनी जग्गा अधिग्रहण गरेर रमेशाक डाँडाको सदरमुकाम मन्थली बिसी सारियो। घिमिरेहरूले 300 वर्षदेखि भोग गर्दै आएको घर, घरबारी र कति खेत पनि सरकार लाग्यो। रुँदै घरबास छोडे। ती घरहरू गौँथलीकै गुण जस्ता थिए अरे, तर गौँथलीकै गुणबाट पनि निकालाबास हुनु कति पीडादायक हुन्छ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ, रमितेला होइन। धेरै वा थोरै जति रोपनी घरबारी हरण हुनेले पनि 6 आना घडेरी पाए। कतिले ती घडेरीमा घर बनाए, कतिले बेचेर बसाई सरे। अधिग्रहण भएको सिमाना बाहिरको जग्गाको मोल भने निकै बढ्यो। जसको धेरै जग्गा अधिग्रहणमा परेर थोरै भए पनि जोगियो, मूल बढेको हुनाले तिनीहरूको केही क्षतिपूर्ति भयो। धेरै जोगिनेलाई धेरै फाइदा भयो। बाबा आमाले मन्थली त्यागिदिनुभयो, बासुन्जेल फर्केर मन्थली टेक्नु भएन। मन्थलीमा मेरो सबै थोक छ, मन छ, आफैले खोलेका र चलाएका सामाजिक नागरिक संस्थाहरू छन्। सामुदायिक विकासमा योगदान गर्ने अनन्त अवसर छ, जग्गा छ, जरा छ, केही यस अपजस पनि छ भने त्यो पनि छ, तर घर छैन। पुर्ख्यौरी घर हरण भएपछि अर्को घर बनाएको छैन। घर हरण भएपछि तासेसको पाहुना कोठा मेरो मन्थलीको घर भएको छ, र रामेछापको सामुदायिक विकास अभियान मेरो मन्थली र रामेछापको मिसन भएको छ। मन्थली बिसी हिउँमा न्यानो हुन्छ, मन्थली गाउँमा बर्खामा शीतल हुन्छ, हिउँमा बिसी र बर्खामा गाउँमा बस्ने थिति सुखद हुन्छ। खास गरी हिउँमा बिसी र बर्खामा गाउँ जुन मूल मन्थली हो र जसलाई मन्थली गाउँ भन्छन् मलाई अति रमाइलो लाग्यो। मन्थली गाउँबाट मन्थली उपत्यका त्यहाँ बग्ने तामाकोसीदेखि उत्तरमा छर्लङ्ग देखिने रोलवालिङ हिमाली चुचुराहरू सबभन्दा रमाइलो दृश्य हो। मन्थली गाउँमा घरभन्दा बढी रुख छन्, वन छ, त्यो अर्को सौन्दर्य हो। मन्थलीबाट एक दिनको बाटोभित्रै मधेसदेखि हिमालसम्मको प्राकृतिक दृश्य, जलवायु, वनस्पति, अन्न, फलफूल, जनावर र मान्छेको सान्निध्य सुख पाइन्छ। एक घण्टाको पदयात्राभित्र वर्षैभरि पाइने गाउँबिसीको प्राकृतिक जलवायुको अनुकूलता र भौगोलिक सुख मन्थलीको एउटा रमाइलो हो। तर मेरो मन्थली त्यही मात्र र त्यति मात्र थिएन, मन्थलीमा मेरो मन थियो रे छ। अहिलेसम्म देखे बसेका हरेक ठाउँका आफ्ना आकर्षण र रमाइला थिए, तर मन्थलीमा भिन्नै आकर्षण थियो। मन्थली मेरो आफ्नो थियो, मन्थलीमा त्यो इतिहास थियो, त्यो आफ्नोपना थियो, त्यो आत्मीयता थियो जुन अन्त थिएन। हरेक नयाँ ठाउँमा हरेक नयाँ परिस्थितिमा मेरो परिचय दिनुपर्थ्यो, मन्थलीमा परेन। सानोमा सीमित ठाउँहरू देखेको थिएँ, आज संसारका सबैजसो महादेशका दर्जनौ मुलुकहरू र तिनका धेरै गाउँठाउँहरू पनि नजिकैबाट देखेको छु, अनेकौं प्रख्यात पर्यटक स्थलहरू पनि देखिसकेको छु। तैपनि मलाई मन्थली नै सबैभन्दा बढी रमाइलो लाग्छ, मनपर्छ। यो भावना हो, भावना तर्कभन्दा पनि पर हुन्छ। वातावरणले आफ्ना पशु पक्षी वनस्पतिलाई स्वभावत हच्चिने जस्तो मन्थलीले मेरो मनलाई चिनेको थियो। त्यहाँ मलाई नदेखेकाले पनि देख्ने बित्तिकै चिन्थे, नसुनेकाले पनि सुन्ने बित्तिकै चिन्थे। उनीहरूलाई मेरो र मेरो पुर्खाको इतिहास थाहा थियो, यो मेरो आफ्नै पहिचान थिएन। म फलानु गाउँको, फलानुको छोरो, फलानुको नाति भनेर नचिनाइकनै चिनिन्थे। परिचित हुने सर्वश्रेष्ठ उपाय थियो यो। आजको अङ्ग्रेजी बाज अर्थात् पश्चिमी सभ्यताबाट बढी नै प्रभावित मान्छे आफ्नो निजीपनालाई मात्र आफ्नो पहिचान मान्छन्, तर मन्थलीले सम्पूर्ण गाउँठाउँ, परिवार, इतिहास, भूगोलको समग्रतालाई पहिचान मान्दो रहेछ। गाउँको विशेषता रहेछ यो। यो गाउँ शताब्दीदेखि बदलिएको थिएन, केही जनसङ्ख्याको थपघट बाहेक। म फेरि मन्थली बिसी पुग्दा हाम्रै पुर्खाले गुठी राखेको जग्गामा लगाएका बरपिपलका जोर चौताराको माझमा बनाएको महादेवको मन्दिर परिसरको पार्टी मासेर प्राथमिक पाठशालाको नयाँ घर बन्दै थियो। कान्छाबाले 2012 सालमा त्यसको स्थापना गरेका थिए। त्यसबेला पार्टी मासेर पाठशाला भवन बनाउनु क्रान्तिकारी कुरा थियो। नेपाली र संस्कृतका गुरुहरू त थिए, तर एसएलसी पास एकमात्र शिक्षक शङ्कर दाई थिए। एसएलसी दिएर आएकाले म दोस्रो अङ्ग्रेजी बाज अर्थात् अङ्ग्रेजी पढिटो पलेको थिएँ। आफूभन्दा जेठा पाँच कक्षाका विद्यार्थीहरूलाई अङ्ग्रेजी र गणित पढाउने जिम्मा पाएँ। कनिकुथी भए पनि पढाउन बाध्य भएँ, नत्र मैले एसएलसी दिएको बेइज्जत हुने भयो। स्कुल बाहिर तिनै विद्यार्थीहरू मेरा साथी र अगुवा भए। खेतबारी, खोला, कोसी, दाइका खला चहार्ने र गिर खेल्ने, एक्लै ढुङ्गी ख्याएर मुल्कै मुल्को बग्ने कायाकिङ भनिने खेलका लागि निकै ठाडो र कठिन मध्ये गनिने तामाकोसीमा मध्य बर्खाको भेलमा घाघी मार्नु अति रोमाञ्चक हुन्थ्यो। घाघी मार्नु अर्थात् कोसीको भेलको माझ मुल्कोमा हाम फालेर डरलाग्दो र ज्यान जाने प्रवाहमय चुल्टीसँग लहरिँदै बग्दै डुब्दै उत्रिँदै सकेसम्म तल पुग्नु, ख्याउँदा ख्याउँदा हात गलेपछि पाखा लाग्नु, केही बेर तातो बालुवामा लडीबुडी गरेर जिउ तताउनु, अनि फेरि कोसीको भेलको माझ मुल्कोमा हाम फाल्नु र दिनभरि त्यसै गरिरहनु। त्यो खेल अति रमाइलो हुन्थ्यो। दिन बितेको पत्तै हुँदैन थियो, तर खतरा पनि उत्तिकै हुन्थ्यो। अलिकति बिरायो भने बगिनेर ज्यानै जाने डर हुन्थ्यो। एकचोटि म तामाकोसीको मुल्कै मुल्को 200-300 गज जति बगेर झन्डै मरेको साथी गोठालाहरू बगायो बगायो भनेर किनारे किनारे कुद्न लागे, बल्ल तल्ल पाखा लागेर बाँचे। भोक लागे कोसी किनारकै खेतका हरिया मकै पोल्यो खायो। नजिकैमा धेरैजसो आफ्नै र आफन्तकै खेतहरू थिए। जिउ र अनुहार भने घामले डढेर एक दुई दिनमै भैँसीको छाला जस्तो कालो हुन्थ्यो। कलेजको छुट्टी र बर्खामा मन्थली भएको बेला गाउँभरिका गोठालाहरूसँग मिलेर घाघी मार्थेँ। मलाई पाँच तारे होटलका स्विमिङ पुलमा पौडी खेल्न घिन लाग्छ, लाग्छ त्यहाँ मान्छेको फोहोर बटुलिएको छ, शङ्का लाग्छ सानाले सुसु गरिदिएका छन् कि, त्यसमाथि किटाणु मार्न हालिने क्लोरिनको असह्य दुर्गन्ध। केही वर्ष अघिसम्म तामाकोसीको सङ्ग्लो पानीमा पौडी खेल्दै थिएँ, तर जब तामाकोसी छेउछाउ बस्ती धेरै बढ्यो त्यो पनि छाडिदिएँ। दाइँ सकेर धान थन्काइसकेपछि बिसीको काम गरिन्छ, गर्मी पनि चढ्न लाग्छ र गाउँको बसाइ सुरु हुन्छ। हाम्रो गाउँको घर 6,500 फिट अग्लो तिरेक स्थान डाँडाको कम्मरमा पर्थ्यो। वरिपरि सल्लाहघारी र मध्य पहाडी वनस्पति थिए। जीवन बिसीको भन्दा अलि अर्कै थियो, जात जाति पनि फरक थिए। वनको बीचमा बारी खोरियाहरू र पातलो बसोबास, फलफूलमा जुनार, सुन्तला, कागती, केरा र आँप पनि। गाउँमा दसैँ तिहार मानेपछि फेरि बिसी झर्ने चलन छ। मन्थली गाउँमा मेरो जीवन मूलतः गोठाले हुन्थ्यो। गोठालाहरूसँग बरा लिने काम त्यो मेरो गोठाले जीवनको पहिलो र मिठो अनुभव थियो। गोठालाका नायकी गोपाल दाई थिए, उनी मेरा गुरु गोठाला थिए। उनले मलाई त्यस पाखोमा तिलेकै थानको टुप्पादेखि बिसीसम्मका चरण डुलाए। उनी अरू र गाई बाख्रा चराउने गोठालाहरूसँग लागेर दिन बिताउनु मेरो मुख्य काम थियो। नजिकैको पातले पँदेरीमा गाईवस्तु बाख्रालाई पानी खुवाउन लैजानुमा विशेष आकर्षण थियो, तर बाख्रा तान्न आउने चितुवाबाट विशेष सावधान हुनुपर्थ्यो। अर्को रमाइलो थियो कहिलेकाहीँ शिकार खेल्नु। सल्यानमा खलङ्गामा धेरै कामी साथीहरू थिए जसले बन्दुक चलाउन सिकाएका थिए। शिकार थिए मन्थलीका कसैले नबिचकाएका कालिज, हलेसो, तामे, ढुकुर, मुजुर र तित्रा। मसँग सेफल बेलायती 12 बोर बन्दुक थियो, टोटाको कमी थिएन। मूलतः गाउँले जीवनको आत्मीयता र स्वच्छन्दताले गर्दा मन्थलीमा मेरो रस बस्यो, मन बस्यो र आजसम्म पनि बसेको छ। त्यहाँको वातावरण र जीवनशैली त मलाई मनपर्छ, त्यहाँको मान्छेको आत्मीयता झन् मनपर्छ। यिनै कारणहरूले गर्दा संसारमा मेरो पहिलो प्राथमिकताको वासस्थान कतै छ भने अझै पनि त्यो मन्थलीको गाउँ बिसीको सेरोफेरो हो। मन्थली बिसीले आफ्नो त्यो गाउँले चरित्र गुमाएको छ जुन मेरो प्रिय थियो। 2045 सालमा सदरमुकाम बनेपछि माओवादी आर्किटेक्ट डाक्टर बाबुराम भट्टराईले प्रारम्भिक टाउन प्लानिङ गरेको मन्थली बजार अनेक संशोधनहरूपछि हेरिन सक्नु सुँगुरको खोर जस्तो स्लम भएको छ। तैपनि म मन्थलीकै गाउँ बिसीको सेरोफेरोमा बाँच्न र मर्न चाहन्छु। अत मौका पाउनासाथ म मन्थली र रामेछापको आफ्नै बलबुताले गर्नुपर्ने र गर्न सकिने विकासको खाका सोच्न थालेँ। त्यो मौका मलाई 2049 सालतिर मात्र जुर्यो जुन चालु छ। म बाँचुन्जेल त्यहाँ मेरो आत्मा र सकेको लगानी रहिरहनेछ। दुई हजार 2018 साल वैशाखमा एसएलसीको परिणाम निस्क्यो, पास भएँ। पछि अमृत साइन्स भनिएको कलेजमा पढ्न लागेँ। दोस्रो वर्षमा दिनुपर्ने आइएससी फाइनल दिइनँ र तेस्रो वर्ष पनि फाइनल दिइनँ अनि म बिग्रेँ। मेरो नियमित पढाइ भत्कियो, म भत्किएँ। नभत्किएको भए म लेखक हुने थिइनँ। एकातिर म औषध विद्यार्थी वा त्यस उमेरको औषध मान्छेका रूपमा भत्किन थालेँ भने अर्कातिर बिस्तारै मान्छे र लेखक बन्न थालेँ। नभत्किएको मान्छे मान्छे हुँदैन, लेखक त हुँदै हुँदैन। र म पुगेँ जनकपुर जहाँ भाइ बहिनीसँग आमा बाबा बस्नुहुन्थ्यो। मैले पढाइ छोड्न चाहेको थिइनँ। म भुसकोल विद्यार्थी पनि थिइनँ, औषधभन्दा बेसै थिएँ। तैपनि मेरो पढाइ भत्किएको थियो, परिस्थितिले मेरो पढाइ छुटाएको थियो, त्यसले मलाई तोड पार्यो। मैले आफैलाई सोधेँ नियमित पढाइको लक्ष्य के हो। अन्तर्मनले भन्यो नियमित पढाइको अन्तिम लक्ष्य प्रमाणपत्र हो। पढाइले प्रमाणपत्र दिन्छ, प्रमाणपत्रले गेट पास। गेट पास जति चम्किलो भयो मौका पर्दा उति गतिलो ठाउँ जुर्छ, गतिलो जीविका जुर्छ। नामी संस्थाको प्रमाणपत्र पनि योग्यताको कसी हुँदैन, तर त्यसले त्यो भान भने पार्छ। योग्यता मान्छेमा हुन्छ, कागजको टुक्रामा होइन। योग्यता न गेट पासले पुर्याएको ठाउँले, न गुरुले वा अरू कसैले। राम्रो वातावरण, राम्रो पढाइ र राम्रो गुरुले राम्रो बाटो, राम्रो स्रोत देखाउनसम्म सक्छन्। योग्यता रगत पसिना बगाएर आफैले मात्र आर्जन गर्ने कुरा हो। आफ्नो योग्यता बनाउने वा बिगार्ने आफू मात्रै हो। विवेक र परिश्रमको कत्रो भाँडो बोकेर कति योग्यता र क्षमता ओसार्ने र कसरी उच्चतम उपयोग गर्ने हो त्यो मेरो आफ्नै भित्री मनको प्राथमिकता र प्रतिबद्धतामा भर पर्छ। कुनै पनि स्कुल, कलेज, विश्वविद्यालयले जीवनको शिक्षा दिँदैनन्, त्यो जीवनको पाठशालाले मात्र दिन्छ। डिग्री भनेको नक्कली दाँत जस्तै हो, हुँदा राम्रो हुन्छ। अनि म आफै मेरो योग्यता बनाउन लागेँ। त्यसका लागि जे पायो जति पायो पढ्न लागेँ। मैले अलिअलि भए पनि अक्षर जानेको थिएँ, अरू केही जानेको थिएन। त्यसैले अक्षरकै साधना गर्न लागेँ, अक्षरको परिष्कार गर्न लागेँ। मेरो जे हो अक्षर हो र अक्षरहरूको संयोगले बन्ने शब्द हो। म शब्दले मेरो संसार बनाउन लागेँ। शब्द मेरो जीवन हो, शब्द मेरो संसार हो, शब्द मेरो मुक्ति हो। बाबालाई आफ्नो मेलोमा लागिसकेका छोराहरूको आश थिएन, त्यसैले तिनताका उहाँले जनकपुरमा बुढेसकालको आश्रय स्थल बनाउनु भएको थियो। उहाँ भन्नुहुन्थ्यो अङ्ग्रेजी शिक्षा स्वार्थी हुन्छ, अङ्ग्रेजी पढेका मान्छे ज्यादै स्वार्थी हुन्छन्, तिमीहरू सब स्वार्थी हुने लाइनमा छौ। बाले मलाई दुमनाथ इष्टनाथ ताईहरू कहाँ बसेर अङ्ग्रेजी पढ्न बनारस पठाउन लाग्नुभएको थियो। मैले जान मानिनँ, जाति गरेछु। उहाँहरू किन बनारस बस्नुभएको मैले सोधेँ। उहाँले भन्नुभयो अब पुर्खाका कुरा पनि थाहा पाइराख, मेरो हजुरबा जीवननाथ कान्छो उहाँका दाई पुण्डेसेल काशीवास गर्न जानुभयो, उहाँको स्याहार सुसार गर्न गएका छोरा उतै बसे, उहाँका सन्तान अचेल विराटनगरतिर घरजम बिहाबारी गरेर बसेका छन्। उहाँ आमालाई भन्नुहुन्थ्यो बुढेसकालमा हातखुट्टा नचल्ने भएर बाँच्नु नपरोस्, पर्यो भने छोराहरूले तँलाईसम्म हेर्लान् मलाई हेर्लान् भन्ने आश छैन। बुढेसकालमा सन्तानबाट केही पाइयो भने तरकारी किन्दा फोसामा पाइने एक मुठो धनियाँ जस्तै ठान्नु। त्यो उहाँको जीवनको निष्कर्ष थियो। उहाँको हातखुट्टा चल्दा चल्दै जाने इच्छा 87 वर्ष पुगेपछि पुरा भयो। एक दिन पनि थला नपरि जानुभयो। जनकपुरको त्यही वृद्धाश्रममा राखेर उहाँ आफ्ना 10 मध्ये राइट अफ गर्न अर्थात् निकममा ठहर गरेर लगत कट्टा गर्न बाँकी 2 सन्तान कान्छी छोरी र कान्छो छोरालाई पढाउँदै हुनुहुन्थ्यो। काठमाडौँको पढाइ बिचैमा छोडेकाले उहाँले मलाई पनि राइट अफ गरिसक्नु भएको थियो। तर म जे भए पनि लाज पछाएर भाइ बहिनीको लाममा थपिएको थिएँ। मेरो तर्क थियो आमा बाबुसँग के को लाज, अर्को मेरो अन्त जाने ठाउँ पनि त थिएन। यसरी काठमाडौँको पढाइ बिगारेर म संयोगवश जनकपुर पुगेको थिएँ। मेरो जनकपुरवास अनेकौं सम्पर्क संयोग वियोग स्वीकार अस्वीकार र पीडाजनित आत्मचिन्तनको सघन सुख दुःखात्मक सन्धि संक्रमण काल थियो। यी सबै मिलेर मलाई अनेकौं तीव्रतम अनुभूति दिए जसले मेरो प्रारम्भिक साहित्यिक र राजनीतिक चेतनाको र जीवनोद्देश्य र स्वास्थ्यताको समेत जग हाले। जनकपुरका ती सघन अनुभूतिहरू कति कति बेला छारे रोगको मूर्छा वा औलोको तीव्र कामजोर जस्ता पनि हुन्थे। यस्ता आक्रमणहरूबाट मुक्त भएपछि म गलित पलित हुन्थेँ, मन फेरि रित्तो हुन्थ्यो अनि चिन्तनको अर्को क्रम सुरु भइहाल्थ्यो। त्यसबेला यिनको एकल प्रभाव धान्न पनि मेरो कलिलो मन र मथिङ्गालाई निकै कठिन थियो। तर सबै किसिमका मानसिक पारिवारिक र राजनीतिक थोक प्रभावहरू एकमुष्ट थ्याग्नु परेको थियो। पछि यिनै सघन आत्मानुभूतिहरू मेरो भिजन भविष्य दृष्टि वा जीवन दृष्टिका आधार भए। यसै कालमा म जीवन र जगतबारे बढी जिज्ञासा राख्न थालेँ। साहित्य र जीवनको अध्ययन चिन्तन मनन र लेखन मार्फत तथा मृत अर्थात् पूर्ववर्तीहरूका किताबहरू र जीविका अर्थात् समकालीनहरूको जीवनयात्राको अवलोकन अध्ययन मनन र उनीहरूसँगको विचार विमर्शबाट त्यसले मलाई आफ्नो र आफ्नै मात्र कायाको माया र स्वार्थभन्दा बाहिर निस्कन र सोच्न बाध्य गरायो। म आफ्नो पीडामा अरूको पीडा पनि मान्न थालेँ र अरूको पीडामा आफ्नो। त्यही स्वानुभूतिले त्यही सोचले मलाई त्यो बनायो जे आज म छु र मेरो साहित्य छ। जीवन र जगतबारेका बहुप्रचलित दार्शनिक र राजनीतिक सिद्धान्तहरूले मलाई आकर्षित गरेनन्। सिद्धान्त र दर्शन बग्रेल्ती छन्। जे खोजे त्यही पाइन्छ, जे को पनि समर्थन वा खण्डन गरे हुन्छ। मान्छे जे चाहन्छन् त्यो अँगाल्छन् र बाँकी मिल्काउँछन्। मेरो सबभन्दा ठूलो गुरु जीवनको यथार्थ हो, सम्भवतः सबैको यही हो। गीता भन्छ, इन्द्रियहरूभन्दा पर मन, मनभन्दा पर बुद्धि र बुद्धिभन्दा पर आत्मा छ। गीतामा नै कृष्ण इन्द्रियहरूमा मन हो भन्छन्। धम्मपद भन्छ, मन नै सबै थोक हो। पतञ्जली भन्छन्, सबै थोकको मूल चित्तवृत्ति हो। आदि शंकराचार्य निर्वाण शतकमा मनका सबै पक्षलाई जलाउन मन बुद्धि चित्त अहंकार भन्छन्। यिनमा विवेक र विचार कहाँ पर्छन् थाहा छैन, कतै न कतै पर्नुपर्छ। जनकपुरका ती दिनहरूमा मेरो विवेक विचार लगायत सम्पूर्ण मन रित्तो थियो। ममा अनेकन सुनामीहरू चलिरहेका थिए। सबै किसिमका विचार चिन्तन र अनुभव गर्ने जिज्ञासा र उत्सुकता थियो। मेरो मन प्रत्येक कुराको खुला प्रयोगशाला बनेको थियो। सदाझै त्यसबेला पनि नेपाल गर्ने छिमेकीहरू र संसारैको मालिक हुन खोज्ने महाशक्तिहरूको नेपालभरि स्वयं नेपालकै भन्दा बढी तीव्र चाख र उपस्थिति थियो। सदाझै नेपालमा तिनका आधिकारिक अनाधिकारिक संचार विचार र कार्यक्रमहरू क्रियाशील थिए। सदाझै कति नेपाली राजनीतिक नेता कार्यकर्तालाई ती विदेशी शक्तिहरूले किनेका थिए। संसदीय व्यवस्था खुइलिँदै थियो र पञ्चायती जवानीमा रङ चढ्दै थियो। समस्त राजनीतिक अभ्यास विभिन्न छविहरूसहित मूलत राजावादी काङ्ग्रेसी र वामपन्थी धारमा विभक्त थियो। वामपन्थीहरू रूसी र चिनिया धारमा बाँडिएका थिए र एकले अर्कालाई गद्दार भन्थे। सदाझै नेपाली राजनीतिक मानसिकतामा व्याप्त हुने भारत चीन रूस र अमेरिका परस्तीका यथार्थ र विवाद तीव्र थिए। सीमानावारी निर्विकल्प पञ्चायत थियो। माओवाद नक्सलवाददेखि प्रजातन्त्रवादसम्मका सबै प्रतिपक्षी राजनीतिक विकल्पहरू सिमाना पारी भारतमा थिए। सबैजसो प्रमुख राजनीतिक नेताहरू सिमानाका शहरहरूमा यात्रा गरिरहन्थे। युवाहरूलाई बटुलेर आफ्नो विद्रोही मतको शिक्षा दीक्षा दिन्थे, विद्रोहको आह्वान गर्थे। सिमाना वारिपारीको संचार र सम्पर्क सदाझै नामको मात्र र बेरोकटोक थियो। विकल्परहित पञ्चायतमा कुनै पनि तहका पञ्चलाई आस्था थिएन। सबै नौटङ्की राजाको नाममा राजा रिझाउन चलिरहेको थियो। राजनीतिक कामभन्दा गफ गर्ने मेलो थियो। बढी नेताहरू आफ्ना हिसाबले लागेकै थिए। छोटे नेताहरू नयाँ मुल्लाले जस्तै नौचिटी नमाज पढ्थे, गफ बढी गर्थे, काम अपवाद थियो। कठगराका चिया पसलहरूमा, फरिको लागेका भट्टीहरूमा, चमेना घरहरूमा हुने अनन्त छलफल र बहसको नाममा दिन कटाउने र खानपिन गर्ने मेलो हुन्थे। यिनमा विकल्पको खोजी गरिन्थ्यो, तर निष्कर्ष एउटै हुन्थ्यो। सबैको आफ्नै मत ठिक, अरूका मतहरू सबै ठिक। सबै पञ्च नेपाली, सबै नेपाली पञ्च भन्ने पञ्चको मूर्खताको पराकाष्ठा उद्गार पछि मात्र शब्दमा व्यक्त भयो। तर त्यो भावना उही बेलादेखि प्रबल थियो। जो पञ्चको विरोध गर्थे ती काङ्ग्रेस हुन्थे, जो काङ्ग्रेसको पनि विरोध गर्थे ती वामपन्थी हुन्थे, जो एकथरी वामपन्थीको विरोध गर्थे ती अर्काथरी वामपन्थी हुन्थे, रुसपन्थी वा चीनपन्थी, जो एकअर्काका बाप बैरी थिए। अरू दलहरूसँग बहस गरे पनि यी दुई थरी वामपन्थीहरू एकअर्कामा तर्किन्थे। मौका पर्दा कटाक्ष गर्थे। जो लकीरको फकीर थिएन र वामपन्थी लगायत सबैको विरोध गर्थ्यो त्यो सिद्धान्त हिज पिद नभएको लोटा भनिन्थ्यो, जस्तो कि म। राजनीतिक सिद्धान्त बट्टामा बन्द संकीर्ण मानसिकता हो। सिद्धान्तको बट्टामा कैदी नभई सक्कली सिद्धान्तवादी भइदैन। कडा सिद्धान्तवादी हुन नेताले पार्टीले तोकेको गोरेटोभन्दा दायाँ बायाँ नगर्ने लकिरको फकिर हुनैपर्छ। विवेक र सिद्धान्तको इन्भर्स कोरिलेसन अथवा विपरीत परस्परता हुन्छ। सबैसँग मेरो मैत्री थियो तर कुरा कसैसँग पनि मिल्दैन थियो। म भन्थेँ चीनमा खाना पाइन्छ बोल्न पाइन्न, भारतमा बोल्न पाइन्छ खाना पाइन्न, नेपालमा खाना पनि पाइन्न बोल्न पनि पाइन्न, हामीलाई खाना पनि पाइने बोल्न पनि पाइने परिपाटी चाहिन्छ। यो कुरा म राजनीतिमा क्रियाशील आफूलाई बौद्धिक भन्ने साथीहरूलाई पनि बुझाउन सक्दिन थिएँ। कुनै पनि पार्टीमा नलागेकाले म काँचो केटाकेटी ठहरिन्थेँ र तिनले गम्भीरता पाउँदैनथे। बढीमा म उदीयमान लेखक थिएँ जसको विचारको कुनै मूल्य थिएन। उनीहरू सहानुभूतिपूर्वक भन्थे लेखक भनेको कल्पना लोकको प्राणी हो, विचारालाई सांसारिक यथार्थ के थाहा। त्यसबेला त त्यसबेलै भयो, म बच्चा थिएँ। आज बुढो भइसक्दा पनि मलाई उनीहरूको त्यो गहन सांसारिक यथार्थ राम्ररी अझै पनि थाहा छ।
श्रुति सम्वेगमा हामीले भर्खरै सुन्यौं जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्राको दोस्रो श्रृंखला। यो आत्मालाप सँगै कार्यक्रम श्रुति सम्वेगबाट विदा लिने बेला भएको छ। कार्यक्रममा तपाईँलाई आफ्नो मनमा लागेको कुरा लेख्ने ठेगाना हो कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेल चलाउनुहुन्छ भने हाम्रो ठेगाना हो sxrutiatunn.com.np। हवस् त अर्को साता जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्राको तेस्रो श्रृंखला लिएर आउनेछौ। त्यसअघि मंगलबारको श्रृंखलामा आनी छोइङ डोल्माको आत्मकथा फूलको आँखामाको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिकेसँगै अच्युत घिमिरे र म मन्टेश्वरी राजभण्डारी पनि विदा पाऊ। शुभरात्री।